تہران میں پٹرولیم مصنوعات کی 17ویں بین الاقوامی نمائش، 300 سے زائد غیر ملکی کمپنیوں کی شرکت۔ شام میں حکومت کی جانب سے جنگ بندی کی پابندی اور مغرب کے حمایت یافتہ مسلح گروہوں کے حملے۔ اور بحرین میں آل خلیفہ حکومت کے خلاف عوام کے مظاہروں میں شدت، فارمولا ون ریس کی مخالفت۔ بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، خبر نامے کے ساتھ میسم رضا حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sahar.tv.ir۔ لیجیے اب آپ تفصیل کے ساتھ خبریں ملاحظہ فرمائیے۔ تہران کی پیٹرولیم مصنوعات کی 17ویں بین الاقوامی نمائش میں غیر ملکی کمپنیوں نے زیادہ وسیع سطح پر شرکت کر کے ثابت کر دیا ہے کہ ایران کے خلاف مغربی دنیا کی پابندیاں عملی طور پر ناکام ہو چکی ہیں۔
تہران میں منعقدہ پیٹرولیم مصنوعات کی 17ویں بین الاقوامی نمائش کا منگل کو افتتاح ہوا اور یہ نمائش جمعے تک جاری رہے گی۔ پیٹرولیم مصنوعات کی اس بین الاقوامی نمائش میں 1200 ایرانی اور غیر ایرانی کمپنیوں نے شرکت کی ہے۔ نمائش میں دنیا کے 44 بیرونی ملکوں کی 315 کمپنیوں نے شرکت کی، جس سے 2011 کے مقابلے میں پیٹرولیم مصنوعات کی تہران نمائش میں غیر ملکی کمپنیوں کی شرکت میں 10% اضافے کی نشاندہی ہوتی ہے۔ یہ ایسی حالت میں ہے کہ مغربی ملکوں نے ایرانی تیل پر پابندی کا اعلان کر رکھا ہے اور ایران نے جوابی اقدام کے تحت جرمنی، اسپین، یونان، فرانس اور برطانیہ کے لیے تیل کی سپلائی بند کر دی ہے اور اٹلی کو تیل کی سپلائی بند کرنے پر غور کر رہا ہے۔ ایران نے یورپی ملکوں کو تیل کی سپلائی روکنے کا فیصلہ یورپی یونین کے رکن ملکوں کے وزرائے خارجہ کی جانب سے 23 جنوری کے اجلاس میں ایرانی تیل پر پابندی لگانے کے فیصلے کے اعلان کے بعد کیا ہے۔ ایران کے خلاف پابندیوں میں یورپ کی ناکامی اس وقت آشکار ہو گئی جب یورپی یونین کے وزرائے خارجہ کے اس فیصلے سے ایرانی اقتصاد پر کوئی اثر پڑنے کے بجائے خود یورپ کے اقتصادی بحران میں شدت آ گئی اور یورپی حکومتوں کو توانائی کی ضرورت پوری کرنے میں دشواریوں کا سامنا کرنا پڑا۔ اسلامی انقلاب کے بعد سے اب تک مختلف میدانوں میں ایرانی قوم کی پیش رفت و ترقی کے دوام نے ثابت کر دیا کہ پابندیوں سے ایران پر کوئی منفی اثر نہیں پڑا ہے، بلکہ پیش رفت و ترقی میں مدد ہی ملی ہے۔ ان 30 برسوں میں ایرانی قوم نے اچھی طرح سیکھ لیا کہ پابندیوں کو کس طرح ترقی و پیش رفت کے مواقع میں تبدیل کیا جائے۔ تہران میں جاری پیٹرولیم مصنوعات کی 17ویں بین الاقوامی نمائش میں تیل اور گیس کے مختلف شعبوں میں اسلامی جمہوریہ ایران کی نمایاں ترقی نے نمائش کا معائنہ کرنے والے غیر ملکی ماہرین کو تعریف پر مجبور کر دیا ہے۔ ای سی او کے سیکرٹری جنرل محمد یحییٰ معروفی نے تہران میں پیٹرولیم مصنوعات کی بین الاقوامی نمائش کے معائنے کے بعد پیٹرولیم کی صنعت کے مختلف میدانوں میں ایران کی پیش رفت کو قابل تعریف قرار دیتے ہوئے کہا کہ ایران اس میدان میں دنیا کے دیگر ملکوں کے لیے مثالی نمونہ ہے۔ انہوں نے کہا کہ ایران اپنے تیل اور گیس کے وسیع ذخائر کے پیش نظر ای سی او کے رکن ملکوں میں انرجی کی تجارت میں اہم کردار ادا کر سکتا ہے اور اس تنظیم کے رکن ممالک بھی پیٹرولیم کے شعبے میں ترقی کے لیے ایرانی ماہرین کے علم و دانش سے فائدہ اٹھا سکتے ہیں۔ تہران کی پیٹرولیم مصنوعات کی 17ویں بین الاقوامی نمائش نے تیل، گیس اور پیٹروکیمیکل کے غیر ملکی ماہرین کے لیے ایک بار پھر یہ موقع فراہم کیا ہے کہ ایران کی تازہ ترین پیش رفت و ترقی سے آگاہی حاصل کرتے ہوئے اس میدان کے ایرانی ماہرین کے ساتھ تبادلہ خیال اور ان کے تجربات سے استفادہ کریں۔ اگرچہ مشرق وسطی کے علاقے میں اور بھی ممالک ہیں جن کے پاس تیل اور گیس کے وافر ذخائر موجود ہیں، لیکن تیل، گیس اور خاص طور پر پیٹروکیمیکل کی صنعت میں ایرانی ماہرین اور سائنسدانوں کی نمایاں ترقی نے توانائی کے میدان میں ایران کی پوزیشن کو مثالی بنا دیا ہے۔ ان حالات میں بعض مغربی سیاستدانوں کی طرف سے ایرانی تیل پر پابندی لگا کے ایران کو گوشہ نشین کرنے کی بات صرف خام خیالی ہے، جس کا توانائی کی دنیا اور تیل اور گیس کی منڈیوں کے حقائق سے کوئی تعلق نہیں ہے۔
ایران کی پارلیمنٹ مجلس شورائے اسلامی نے خلیج فارس میں 3 ایرانی جزائر، تمبے کوچک، تمبے بزرگ اور ابو موسیٰ کے بارے میں متحدہ عرب امارات کے بے بنیاد بیان کو مسترد کر دیا ہے۔ بدھ کے روز پارلیمنٹ کے 225 ارکان نے ایک بیان میں تینوں ایرانی جزائر کے مالکانہ حقوق کے تعلق سے متحدہ عرب امارات کے بے بنیاد دعوے کو مسترد کرتے ہوئے اسے ایران کے داخلی امور میں کھلی مداخلت قرار دیا۔ پارلیمنٹ کے ارکان نے اپنے بیان میں کہا ہے کہ ان تینوں جزائر کے بارے میں متحدہ عرب امارات کے بے بنیاد دعوے سے تاریخی حقیقت اور سرزمین ایران کے ان تینوں اٹوٹ حصوں کے تعلق سے ملت ایران کے قومی حقوق پر کوئی آنچ نہیں آئے گی۔ بیان میں کہا گیا ہے کہ ایران اپنی عرضی سالمیت اور ان تینوں جزائر پر اپنے مالکانہ حقوق کے بارے میں किसी भी तरह की गुफ्तगू करना पसंद नहीं करता, तहम एक अच्छा पड़ोसी होने के नाते बाहमी ताल्लुकात को फ़रोग देने और हर तरह के गलत फहमी के अजाले के लिए मुत्तहदा अरब अमारात से दो तरफ़ा मुज़ाकरात का खैर मकदम करता है। सदर महमूद अहमद नजाद ने गुज़श्ता बुध को 3 ईरानी जज़ायर का दौरा किया था। इस्लामी जमहूरिया ईरान में इंटेलिजेंस के वज़ीर ने सहूनी हुकूमत के जासूसों और एजेंटों की गिरफ्तारी के बारे में नई मालूमात फराहम की हैं। सहूनी हुकूमत से वाबस्ता मुतअद्दिद दहशतगर्दों और जासूसों की गिरफ्तारी के सिलसिले में गुज़श्ता 10 अप्रैल को जारी किए गए बयान के बाद इंटेलिजेंस की वजारत ने इस सिलसिले में नया बयान जारी किया है, जिसमें बताया गया है कि अब तक मोसाद से ताल्लुक़ रखने वाले 15 से ज़ायद दहशतगर्दों को गिरफ्तार किया गया है, जिनमें ईरानी और गैर मुल्की शहरीत के हामिल अफराद शामिल हैं। बयान के मुताबिक गिरफ्तार होने वाले जासूसों ने ईरान में अपने तकरीबी कारी के मनसूबे का इतराफ़ कर लिया है। बयान में बताया गया है कि ईरान में गिरफ्तार होने वाले मोसाद के जासूसों का एक मंसूबा ईरानी माहरीन की शनाख्त और कत्ल था, तहम ये मंसूबा ईरान के खुफिया इदारे की दूरंदेशी और होशियारी से नाकाम हो गया। इंटेलिजेंस के वजारत के बयान में वाज़ किया गया है कि ईरान की अहम इमारतों और इस्लामी इनकलाब की कामयाबी की सालगिरह के जुलूस में बम धमाके भी इन जासूसों और दहशतगर्दों के मनसूबों में शामिल थे। तेहरान में मुख्तलिफ मुल्कों के सफीरों ने तुर्की के शहर इस्तांबुल में ग्रुप 5+1 के साथ ईरान के एटमी मुज़ाकरात को अहम पेशरफ्त करार दिया है। रूस के सफीर लुआन जागारियान ने इरना को इंटरव्यू देते हुए जौहरी मुज़ाकरात को मुस्बत करार दिया और कहा कि हमें बगदाद में मुनक़िद होने वाले अगले दौर के मुज़ाकरात की कामयाबी की पूरी उम्मीद है और तवक्को है कि इस दफ़ा फरीकैन में मज़ीद उमूर पर इत्तेफाक़ राय होगा। तेहरान में चीन के सफीर यू योंग यांग ने भी इस्तांबुल मुज़ाकरात के सिलसिले में कहा कि हमने इस्तांबुल में तामीरी मुज़ाकरात का मुशाहिदा किया और तवक्को है कि ये तामीरी अमल आइंदा के मुज़ाकरात में भी जारी रहेगा। स्विट्ज़रलैंड की सफीर मोहतरमा लिवियालो अगस्टी और जापान के सफीर केन एजी को मानो ने भी मुज़ाकरात को तामीरी करार दिया। गुज़श्ता सनीचर को इस्तांबुल में ईरान और ग्रुप 5+1 ने मुतअद्दिद उमूर पर दोस्ताना माहौल में गुफ्तगू की और मुज़ाकरात का अगला दौर 23 मई को बगदाद में मुनक़िद करने पर इत्तेफाक़ किया। शाम की हुकूमत ने एक बार फिर जंगबंदी और क़याम अमन के लिए बैनुल अक़वामी बिरादरी के साथ तआवुन जारी रखने का ऐलान किया है, जबकि दमिश्क हुकूमत के मुखालिफ मगरिब और रजत पसंद अरब हुकूमतों के हिमायत याफ्ता मुसल्ला ग्रोहों की जानिब से जंगबंदी की ख़िलाफ़ वर्जी का सिलसिला जारी है।
शाम के वज़ीर ख़ारजा ने अक़वामे मुत्तहिदा के मुशाहिदीन की हिमायत और उनके साथ भरपूर तआवुन पर जोर दिया है। हमारे नुमाइंदे के मुताबिक शाम के वज़ीर ख़ारजा वलीद मौलिम ने कहा है कि अक़वामे मुत्तहिदा के मुशाहिदीन का आना और यहाँ के हालात का जायज़ा लेना शाम के फ़ायदे में है, क्योंकि दमिश्क हुकूमत का मकसद मुल्क में अमन और सबात व इस्तेहकाम का क़याम है। उन्होंने कहा कि शाम बैनुल अक़वामी मुशाहिदीन के साथ हर किस्म के तआवुन के लिए तैयार है और उन्हें हर तरह की सहूलतें फराहम की जाएंगी, हत्ता ज़रूरत पड़ने पर सरकारी हेलीकॉप्टर भी उनके अख्तियार में दिए जाएंगे। उन्होंने कहा कि हम ऐसे बैनुल अक़वामी मुशाहिदीन का इस्तकबाल करते हैं जो शाम के बहरान के ताल्लुक से गैर जानिबदाराना मौक़िफ़ अख्तियार करें। उन्होंने अपनी गुफ्तगू में शाम के बारे में रूस और चीन के मौक़िफ़ की कदरदानी करते हुए कहा कि इन दोनों मुल्कों के मौक़िफ़ ने बैनुल अक़वामी इदारों में तवाज़ुन को बहाल कर दिया है। यह ऐसी हालत में है कि शाम में सरगर्म मगरिब और रजत पसंद अरब हुकूमतों के हिमायत याफ्ता मुसल्ला गिरोहों की जानिब से जंगबंदी की खिलाफ वर्जी का सिलसिला जारी है। ताज़ा वाक़े में मुसल्ला दहशतगर्दों ने हलब में फौजियों की एक बस पर हमला करके बस के ड्राइवर और 4 फौजियों को हलाक और 16 अफराद को जख्मी कर दिया। मुसल्ला दहशतगर्दों ने इसी तरह शहर हलब के एक जज फारूक कामिल उबैद को अगवा कर लिया है। दूसरी जानिब उर्दन के जराए ने शाम में दाखिल होने की कोशिश के दौरान 8 मुसल्ला अफराद की गिरफ्तारी की खबर दी है। उर्दन के सल्फी गिरोह के एक लीडर अब्द शहादा अबू मोहम्मद अत्तहावी ने भी फ्रांस प्रेस के साथ एक इंटरव्यू में कहा है कि उर्दन की हुकूमत ने उसके गिरोह के 8 अफराद को जो सरहद पार करके शाम में दाखिल होना चाहते थे गिरफ्तार कर लिया है। काबिले जिक्र है कि दमिश्क ने 12 इस बात पर जोर दिया है कि इस मुल्क में दहशतगर्दाना कार्रवाइयों में सरगर्म मुसल्ला गिरोहों का ताल्लुक बैरूनी मुल्कों से है। बाज़ रिपोर्टों में बताया गया है कि सऊदी अरब ने गुज़श्ता दिनों उर्दन की हुकूमत पर काफ़ी दबाव डाला है कि अपनी सरहदों से मुसल्ला अफराद को शाम में दाखिल होने दे। इसी के साथ शाम के एक तजिया निगार का कहना है कि इस मुल्क में मुसल्ला अफराद अमरीका के कहने पर हमले कर रहे हैं। शाम के तजिया निगार माद मोहम्मद ने BBC से गुफ्तगू में कहा है कि अमेरिका ने शाम में सरगर्म मुसल्ला गिरोहों से कहा है कि अपने हमले तेज कर दें। शाम के तजिया निगार का कहना है कि ऐसी हालत में कि शाम की हुकूमत جنگ بندی کی پابندی کر رہی ہے اور بین الاقوامی مشاہدین کو ہر قسم کی سہولتیں فراہم کرنے اور ان کے ساتھ بھرپور تعاون کا اعلان کیا ہے. امریکہ کی جانب سے مسلح گروہوں سے یہ کہنا کہ اپنے حملے بڑھا دیں ثابت کرتا ہے کہ امریکہ چاہتا ہے کہ شام کے بارے میں اقوام متحدہ اور عرب لیگ کے مشترکہ نمائندے کوفی عنان کا 6 نکاتی منصوبہ ناکام ہو جائے.
بحرین کے عوام نے فارمولا 1 کار ریلی میں شرکت کرنے والی ٹیموں کی آمد کے ساتھ ہی مظاہرے تیز کر دیے ہیں. اطلاعات کے مطابق ادیر کے علاقے میں فارمولا 1 ریس میں شرکت کرنے کے لیے پہلی ٹیم کی آمد کے ساتھ ہی بین الاقوامی ہوائی اڈے پر جمع ہو کر آل خلیفہ حکومت کے خلاف مظاہرے کیے. بحرین کے اپوزیشن رہنماؤں کی اپیل پر یہ مظاہرے ہوئے جنہوں نے بحرین کے عوام کا پیغام ان ٹیموں تک پہنچانے کے لیے ہفتہ استقامت و پائیداری منانے کا اعلان کیا ہے. مظاہرین نے سیاسی رہنما حسن المشیمہ اور انسانی حقوق کے کارکن عبدالحادی الخواجہ سمیت تمام سیاسی قیدیوں کی جیل سے رہائی کا مطالبہ کیا. بحرین کے ایک سیاسی رہنما حسن عبدالنبی نے بحرین کی شاہی حکومت کی حمایت کرنے کی وجہ سے امریکہ اور برطانیہ پر سخت تنقید کی اور کہا کہ امریکہ اور برطانیہ آل خلیفہ حکومت کی جارحیتوں کی پردہ پوشی کر رہے ہیں جبکہ عالمی تنظیمیں من جملہ اقوام متحدہ، سلامتی کونسل اور عرب لیگ بحرین کی صورتحال کی خاموش تماشائی بنی ہوئی ہیں. مصر میں عمر سلیمان اور خیریت شاطر سمیت 3 صدارتی امیدواروں کی صلاحیت حتمی طور پر رد کر دی گئی ہے. قاہرہ سے موصولہ رپورٹ کے مطابق مصر کے صدارتی الیکشن کمیشن نے منگل کی شام کو اعلان کیا ہے کہ اخوان المسلمین کے امیدوار خیرت شاطر معزول ڈکٹیٹر کے دست راست اور انٹیلیجنس کے سابق چیف عمر سلیمان اور حازم ابو اسماعیل کو صدارتی الیکشن کے لیے حتمی طور پر نااہل قرار دے دیا گیا ہے. مصر کے صدارتی الیکشن کے کمیشن نے اعلان کیا ہے کہ ان امیدواروں کی جانب سے صلاحیت رد کیے جانے کے خلاف کسی بھی طرح کی کوئی اپیل یا اعتراض قبول نہیں کیا جائے گا. قابل ذکر ہے کہ مصر کے صدارتی الیکشن میں معزول ڈکٹیٹر کے دست راست اور انٹیلیجنس کے سابق سربراہ عمر سلیمان کی جانب سے صدارتی الیکشن کے لیے کاغذات نامزدگی جمع کرائے جانے کے بعد صہیونی حکومت اور سعودی عرب نے ان کی حمایت کا اعلان کیا تھا جبکہ مصر کے عوام نے اس کو انقلاب کو اغوا اور سبوتاج کرنے کی سازش قرار دیتے ہوئے اس کے خلاف ملین مارچ کیا تھا. معروف ویب سائٹ وکی لیکس کے بانی نے حزب اللہ لبنان کے سربراہ سید حسن نصر اللہ کو مثالی شخصیت قرار دیا ہے. جولین اسانج نے سید حسن نصر اللہ کو مشرق کی انتہائی غیر معمولی ہستی قرار دیا ہے. اسانج نے روس کے آر ٹی ٹی وی چینل کے ایک پروگرام میں ویڈیو کانفرنسنگ کے ذریعے سید حسن نصر اللہ سے گفتگو کے موقع پر یہ بات کہی. ٹی وی پروگرام میں اسانج سے اپنی گفتگو میں سید حسن نصر اللہ نے شام کی بدامنی اور صہیونی حکومت کے بارے میں بات کی. انہوں نے کہا کہ حزب اللہ شام کے صدر بشار اسد کی حامی ہے اور ساتھ ہی انہوں نے حکومت دمشق کی جانب سے اسلامی تحریک مزاحمت اور فلسطینی کاز کی حمایت کا ذکر کیا اور کہا کہ مغرب کی جانب سے دمشق حکومت کی مخالفت کی اصل وجہ یہی ہے. سید حسن نصر اللہ نے مغرب کے حمایت یافتہ ذرائع ابلاغ پر شام میں دہشت گرد گروہوں کی سرگرمیوں کو نظر انداز کرنے اور دمشق حکومت پر منصوبہ بند طریقے سے نشتر لگانے کے باعث سخت تنقید کی. سید حسن نصر اللہ نے صہیونی حکومت کے بارے میں کہا کہ یہ غیر قانونی حکومت ہے اور غیر قانونی ہی رہے گی کیونکہ اس حکومت کی بنیاد فلسطین پر غاصبانہ قبضے پر رکھی گئی ہے. انہوں نے کہا کہ صہیونیوں کے قبضے میں چلی جانے والی فلسطینی سرزمین برسوں کے قبضے کے بعد بھی فلسطینیوں کی ہی رہے گی. کراچی میں بدامنی کے تازہ واقعات میں 11 افراد کے مارے جانے کی خبر ہے. پاکستانی ذرائع کے مطابق کراچی کے مختلف علاقوں میں منگل سے شروع ہونے والے تشدد کے تازہ واقعات میں کم سے کم 11 افراد ہلاک ہو چکے ہیں. اس رپورٹ کے مطابق فائرنگ اور تشدد کے واقعات پہاڑ گنج، نارتھ ناظم آباد، لیاقت آباد، لیاری اور بعض دیگر علاقوں میں رونما ہوئے. ان واقعات میں 11 افراد کے ہلاک ہونے کے ساتھ ہی 10 سے زائد افراد کے زخمی ہونے کی بھی خبر ہے. قابل ذکر ہے کہ کراچی میں ایک سیاسی لیڈر کی ہلاکت کے بعد شروع ہونے والی تشدد کی نئی لہر میں جو تقریباً 1 مہینے سے جاری ہے کئی سیاسی کارکنوں سمیت درجنوں افراد مارے جا چکے ہیں. ہندوستان کی تیل کمپنیوں نے حکومت کو دھمکی دی ہے کہ وہ ہڑتال شروع کر دیں گی. تیل کمپنیوں کا کہنا ہے کہ اگر حکومت نے محصول کی شرح میں کمی نہ کی اور پیٹرول کی قیمت کو 69 روپیہ فی لیٹر نہ کرنے دیا تو وہ اپنی سرگرمیاں بند کر دیں گی. इंडियन ऑयल कंपनी ने कहा है कि अप्रैल के शुरुआती 15 दिनों में सरकारी तेल कंपनियां पेट्रोल की फरोख्त से हासिल होने वाले 7 अरब 45 करोड़ रुपए के मुनाफे से महरूम हो गईं, जबकि जून 2010 से हुकूमत ने पेट्रोलियम अशिया की कीमत के तायुन से किनारा कशी कर ली है। इंडियन ऑयल कंपनी हिंदुस्तान पेट्रोलियम और भारत पेट्रोलियम लिमिटेड को पेट्रोल की फरोख्त में रोज़ाना 49 करोड़ रुपये और डीजल, गैस और हवाई जहाज़ के ईंधन की फरोख्त में 5 अरब 73 करोड़ रुपये का नुकसान उठाना पड़ रहा है। कंपनियों ने हुकूमत को तजवीज़ दी है कि वह वक्ती तौर पर ही सही तेल कंपनियों को सब्सिडी देना शुरू करे, ताकि पेट्रोलियम अशिया पर आने वाले खर्च और उनकी कीमतों में तनासुब कायम हो सके। इराक के सिक्योरिटी ज़राए का कहना है कि दहशतगर्दाना हमलों में 13 अफराद जान बहक और ज़ख्मी हो गए हैं। इराकी ज़राए के मुताबिक मोसिल, करकूक और तिकरीक के इलाकों में नामालूम अफराद के हमलों में 5 शहरी मारे गए। इसी तरह मुख्तलिफ इलाकों में होने वाले बम धमाकों में 8 अफराद के ज़ख्मी होने की इत्तलात मौसूल हुई। उधर इराकी फोर्सेज ने मोसिल, तिकरीत, बाबुल और दयाला में कई जगहों पर ऑपरेशन करके 71 मुश्तबा दहशतगर्दों को पकड़ा है। इराकी ज़राए का कहना है कि अमरीका और बाज़ अरब ममालिक इराक में सरगर्म दहशतगर्द गुरोहों को असलहा और माली इमदाद फराहम कर रहे हैं। 20वीं सदी के दौरान बरतानिया की मुजरिमाना कार्रवाइयों की खुफिया दस्तावेजात के इशाअत से बरतानवी हुकूमत का एक नया चेहरा आलमी रायआमा के सामने आया है।
ये खुफिया दस्तावेजात 18 अप्रैल को शाये किए गए हैं, जिनके मुंदरजा टॉप सीक्रेट शुमार होते हैं। उनमें बास दस्तावेजात से केनिया पर बरतानिया के साम्राज्य कब्जे के दौर में कबायली लोगों को दी जाने वाली सजाए मौत, इजा रसानी और जिस्मानी तौर पर माजूर बना देने जैसी कार्रवाइयों की गम माजी होती है। ये जरायम सन 1950 के अशरे में माओ के क्याम की सरकोबी के दौरान अंजाम दिए गए। सन 1952 में केनिया के कीकोयो कबीले ने बरतानवी साम्राज्य के खिलाफ आलम बगावत बुलंद किया था। कबायली लोगों ने, जो दूसरी आलमी जंग में बरतानवी फौजियों के शाना बशाना जंग कर चुके थे, वतन लौटने के बाद कसम खाई कि वो अपने मुल्क को इस्तेमारी चंगुल से निजात दिलाएंगे। माओ तहरीक में शामिल अफराद सफ़ेद फार्म लोगों पर हमले करते थे। उनका कहना था कि केनिया की ज़रई ज़मीनें, जो सफ़ेद फार्मों के कब्जे में हैं, की कोयो कबीले के दरमियान तकसीम की जाए, जिनके पास कोई ज़मीन नहीं थी। शाये होने वाले दस्तावेजात के मुताबिक 19 अप्रैल 1954 तक तकरीबन 2 लाख सयाह फार्म बागियों को गिरफ्तार किया गया था। ताहम एक साल बाद उनकी निस्फ तादाद ही जिंदा बची थी। कीकोयो कबीले के 10,000 अफराद को तवील मुद्दत की जेल की सजाएं दी गई थीं। सन 1956 में यह बगावत मुकम्मल तौर पर कुचल दी गई। ताहम केनिया के अवाम को माओ तहरीक आज भी याद है, जिसके तहत मकामी लोगों ने अपने मुल्क को आज़ादी दिलाने की कोशिश की। केनिया का पहला आइन सन 1960 में ऐसे आलम में तदवीन के मरहले से गुजरा कि यह मुल्क बरतानिया के साम्राज्य कब्जे में था। आइन की तदवीन के बाद केनिया की अफ्रीकन नेशनल यूनियन नामी सियासी जमात तश्कील पाई। जोमो केनियाटा की क़यादत वाली इस जमात को मुल्क की आज़ादी के बाद सन 1963 में सरकारी तौर पर सियासी जमात का दर्जा मिला। इसी साल इंतखाबात में जोमो केनियाटा पहले वज़ीर आज़म और एक साल बाद सदर बन गए। 3 साल बाद इसी सियासी जमात का एक बाजू अपोजिशन की शक्ल में अलग हो गया और उसने केनिया पीपल्स यूनियन के नाम से अपनी सरगर्मियां शुरू की। बिनाबनी केनिया की माओ तहरीक को सियासी जमातों का सरचश्मा भी करार दिया जाता है। इस वक्त माओ तहरीक के पसमानदगान की एक जमात की शिकायत के नतीजे में बरतानिया की एक अदालत ने खुफिया दस्तावेजात की इशाअत का हुक्म जारी किया है। मौरख पियर्स ब्रूनविन ने कहा कि अगर इस्तेमारी दौर में अफ्रीकी बर आज़म में बरतानिया के जरायम का अंदाजा सभी को है, लेकिन इन दस्तावेजात की इशाअत से उन जरायम की तफसीलात आशकारा हो जाएंगी।
और आखिर में एक बार फिर अहम तरीन खबरों की सुर्खियां। तेहरान में पेट्रोलियम मसनूआत की 17वीं बैनुल अक्वामी नुमाइश, 300 से ज्यादा गैर मुल्की कंपनियों की शिरकत। शाम में हुकूमत की जानिब से जंगबंदी की पाबंदी और मगरिब के हिमायत याफ्ता मुसल्ला गुरोहों के हमले। बहरीन में आले खलीफा हुकूमत के खिलाफ आवाम के मुजाहरों में शिद्दत, फार्मूला 1 रेस की मुखालफत। नाजरीन खबरें अपने अख्ताम को पहुंची। ताजा तरीन खबरों के लिए हमारी वेबसाइट देखिए, पता है urdu.sahtv.ir। और इसी के साथ हमें इजाजत दीजिए। खुदा हाफिज़ुन नासिर।